नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। सरकारले आगामी आर्थिक वर्षका लागि 18 खर्ब 62 अर्ब 30 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ। बजेटले सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र नागरिकमा नयाँ उत्साह पैदा गर्ने सरकारी दावी छ। प्रस्तुत बजेटलाई लिएर विभिन्न क्षेत्र विशेष गरी निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ। कृषि, ऊर्जा, सूचना प्रविधि लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आन्तरिक उत्पादन बढ़ाउने नीति बजेटले अवलम्बन गरेको छ। प्रत्येक वर्ष बजेटको आकार पनि बढ़िरहेको छ। बजेटको आकार बढ़े पनि खर्च गर्ने क्षमताका कारण पछि यसमा संशोधन समेत गर्ने गरिएको छ। बजेटमा उल्लेख भएका विषयहरू राम्रा भए पनि कार्यान्वयनको बाटोमा विगतदेखि नै हाम्रो कमजोरी देखिँदै आएको छ। सुधार हुँदै गएको अर्थतन्त्रलाई यो बजेटले गति दिने सरकारको दावीबीच प्रमुख प्रतिपक्षी दलले प्रस्तुत बजेटलाई कसरी हेरेको छ? मुलुकको अर्थतन्त्रले खोजे जस्तो बजेट आएको छ त? आज हामी पूर्व अर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब सरकारले यसपालिको बजेट सन्तुलित भनेर दावी गरेको छ, सँगै अब यसले चाहिँ आम नागरिकमा अर्थतन्त्रलाई गति दिँदै आम नागरिकमा नयाँ उत्साह पैदा गर्ने दावी पनि गरेको छ। यहाँहरूले चाहिँ यो बजेटलाई कसरी लिनुभएको छ? प्रारम्भिक प्रतिक्रिया बजेट प्रस्तुत गर्ने क्रममा यहाँले प्रस्तुत गरिसक्नु भएको छ, तपाईँ अब समग्रमा अहिले पूर्ण रूपमा बजेट हेरिसकेपछि यहाँहरूले यसलाई कसरी लिनु भएको छ?
हेर्नुहोस्, अझै विनियोजन कसरी भएको छ डिटेलमा हेर्नु बाँकी छ। तथापि यो जुन बजेट अहिले प्रस्तुत भएको छ, जति पनि सूचनाहरू बाहिर आएका छन्, सम्प्रेषित भएका छन्, त्यसलाई हेर्ने हो भने यो बजेटले अर्थतन्त्रमा आशा जगाउने म देख्दिनँ। यसका विविध कारणहरू छन्। पहिलो कुरा त हामीले जुन सुधारका यो कार्यक्रमहरू अगाडि बढाएका थियौँ र जुन बजेटरी प्रोसेसमा, बजेट निर्माणमा, विनियोजनमा देखिएका जति पनि व्यतिथि थिए त्यसलाई अन्त्य गर्ने भनेर कैयन विधिहरू, कार्यविधिहरू हामीले तय गरेका थियौँ। तर अहिले यो विनियोजन गर्दा ती मान्यताहरूलाई, ती सुधारका प्रस्तावहरूलाई उहाँहरूले व्यवस्था गर्नुभएको छ। 3 करोडभन्दा तल कुनै पनि योजना नराख्ने कनिका छर्या जस्तो भयो, त्यसले परिणाम दिएन भनेर आम गुनासो थियो। हेर्दाखेरि धेरै आयोजनाहरू चाहिँ प्रस्तावित गरेको देखिने तर कार्यान्वयन नहुने त्यो देखिएको हुनाले त्यसको अन्त्य गर्नुपर्छ भनेर मन्त्री परिषदबारे कार्यविधि पारित गरेर प्रधानमन्त्रीले समेत अब यसरी जाइन्छ भनेर पटक पटक सार्वजनिक रूपमा पनि भन्नुभएको थियो र त्यसलाई अब चाहिँ उहाँहरूले चाहिँ लताइसक्नु भएको अवस्था छ। पहिलो कुरा, यसले चाहिँ यो सुधारका बजेटरी सिस्टममा धेरै बजेट आयोजनाहरू प्रस्तावित गर्ने, कार्यान्वयन नहुने, ठेक्का लाग्ने, स्रोत त्यसमा नहुने, स्रोत सुनिश्चितता गर्ने, स्रोत नहुने, त्यसले धेरै ठुलो व्यतिथि सिर्जना गरेको थियो। त्यसको अन्त्य नहुने भयो सबभन्दा यसको यो बजेटको कमजोरी यो छ। दोस्रो, ठुलो मात्रामा आन्तरिक ऋण लिएर बजेटलाई ठुलो आकार दिएको छ। यो साल 2 खर्ब 40 अर्बको आन्तरिक ऋण लिने भनेकोमा उहाँले 3 खर्ब 31 अर्ब कति पुर्याउनु भयो, 89 अर्ब बढाउनु भयो, 89 अर्ब झन्डै 1 खर्ब उहाँले आन्तरिक ऋण लिएर ठुलो बजेट देखाउनु भएको छ। यसले के गर्छ भनेदेखि ब्याङ्कमा रहेको जुन तात्कालिक तरलतालाई त यसले चाहिँ एकछिनको लागि सकारात्मक यतातिर चाहिँ डाइभर्ट गर्छ, तर चाहिँ ओभर द मन्थ आउने दिनहरूमा निजी क्षेत्रबाट जुन माग बढ्ने सम्भावना छ, त्यसलाई निस्तेज गरिदिन्छ, किनभने धेरै रकम चाहिँ सरकारतर्फ चाहिँ जाने भइसकेपछि निजी क्षेत्रमा जाने पैसा कम हुन्छ। त्यसले गर्दाखेरि उल्टो यो ब्याज दर जुन घट्ने क्रममा छ त्यो बढ्नलाई मद्दत गर्छ र निजी क्षेत्रमा लगानी कम भएर उत्पादन र रोजगारी कमजोर हुन जान्छ र सरकारको ऋणमाथिको भार बढ्दै जान्छ। अब अहिले नै अब यो सालको भन्दा यो आउँदो प्रस्तावित सालमा निकै ठुलो ऋणभार थपिएको छ, अब झन् आउने वर्षमा यो ऋणभार थपिँदै जान्छ। आन्तरिक ऋण लिँदा के हुन्छ भने छिटो छिटो तिर्नुपर्छ र ऋण लिँदै बजेट प्रस्तावित गर्दै जुन हामी चाहिँ त्यो बाटोमा हिँडेका छौँ अर्को वर्ष अझ ज्यादा ऋण दिनुपर्ने हुन्छ किनभने तिर्नुपर्ने दायित्व झन्झन बढ्दै जान्छ। त्यसकारण यो चाहिँ ठिक होइन, यो जति बढाइएको छ आन्तरिक ऋण त्यति बढाउन हुँदैन थियो, अत्याधिक मात्रामा बढाइएको छ, यसले पनि बेठिक गरेको छ। तेस्रो कुरा, यो बजेटले तपाईँलाई केही अझ करका प्रस्तावहरूका त्यो डिटेल्समा त्यसले कहाँ कहाँ के प्रभाव पारेको छ त्यसलाई अब डिटेलमा हेर्न पर्छ। अब उहाँहरूले प्याज आलु स्याउमा भ्याट हटाइदिउँ र यो हटाउनको कारणले अब आन्तरिक उत्पादन बढ्छ भनेर चाहिँ झुटो कुरा उहाँहरूले गर्नुभयो। यो भ्याट हामीले भन्सार बिन्दुमा लगाएका थियौँ, भने मतलब बाहिरबाट आयात हुने प्याज आलु र स्याउ जस्तो धेरै चीनबाट चाहिँ आयात हुन्छ, प्याज आलु भारत ठाउँबाट चाहिँ आयात हुन्छ, त्यसलाई हामी निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउनको लागि यो लगाइएको थियो। हामीले आन्तरिक उत्पादनमा आन्तरिक उत्पादन हुने आलु, आन्तरिक उत्पादन हुने प्याज, आन्तरिक उत्पादन हुने स्याउमा यो लगाएकै होइन, हामीले भन्सार बिन्दुमा मात्रै लगाएका थियौँ। उहाँहरूले के भनिदिनु भयो भने आन्तरिक उत्पादनमै लगाएको जस्तरी त्यसलाई हटाएर हामी आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने भयो यो बजेटले भनेर चाहिँ झुटो सम्प्रेषण गर्नुभयो, यो सिधै गलत हो र यसले चाहिँ अब आन्तरिक उत्पादनलाई जुन उत्साहित गरेका थियो मलाई धेरै उत्पादकहरू कृषि उत्पादक सङ्घहरूले उत्पादकहरूले गल्फदेखि विभिन्न देशबाट चाहिँ फर्केका कोरियाबाट उद्यमशीलता सिकेर फर्केकाहरूले अब हामीले यहाँ गर्न थाल्यौँ, काठमाडौँमा पनि धेरै टनलिङ गरेर लगाउन थाल्यौँ, हामी उत्साहित भएका थियौँ भन्नुभएको थियो, अब उहाँहरू निरुत्साहित हुनु। हामीले भन्सार बिन्दुमा किन लगाएका थियौँ भने आयात महँगो भएपछि आन्तरिक उत्पादन प्रोत्साहित हुन्छ, आन्तरिक उत्पादन बढ्छ र आत्मनिर्भरता जुन बजेटले चाहिँ अब धेरै कुरो चाहिँ उहाँहरू चाहिँ भन्नुहुन्छ गराईमा चाहिँ उल्टो गर्नुहुन्छ, त्यस कारण आन्तरिक उत्पादन चाहिँ यसले चाहिँ मद्दत गर्छ र आत्मनिर्भरतालाई बढाउँछ भन्ने लक्ष्य राखेर त्यो गरिएको थियो, त्यसलाई हटाइदिनु पर्यो। त्यही व्यक्तिहरू के भन्नुहुन्छ भने अरबौँ रुपियाँ हाम्रो विदेशबाट आयात गर्छौँ, हाम्रो अत्यावश्यक वस्तुहरू पनि यत्रो चाहिँ कृषि प्रधान देश भन्छौँ भनेर पनि तिनै व्यक्तिहरूले चाहिँ फलाक्नुहुन्छ। तिनै व्यक्तिहरूले फेरि के भन्नुहुन्छ भने त्यो आन्तरिक उत्पादनलाई बढाउने प्रस्तावहरूलाई चाहिँ निस्तेज गर्नुहुन्छ। त्यस कारण यसले चाहिँ नबुझ्ने मान्छेहरूलाई त ए यहाँको लगाएरछ भित्रै लगाएरछ हटाइरहेछ राम्रो गरेछ भन्ने पर्या होला, तर चाहिँ त्यस्तो हुँदै होइन। यो त के छ भने जो बाहिर व्यापार गर्छन् चीनबाट स्याउ आयात गर्छन् यहाँको आन्तरिक उत्पादकहरूलाई निरुत्साहित हुन्छ त्यसले, अब ती चाहिँ व्यापारीहरू जो बाहिरबाट चाहिँ व्यापार गरेर फाइदा उठाउने बाटोमा उनीहरू चाहिँ खुसी भए होलान्, त्यस बेलामा पनि तिनीहरूले धेरै विरोध गरेका थियो आन्तरिक उत्पादनलाई उनी भयो भनेर उल्टो प्रचार गरेका थियो, पछि यो सब बुझाएपछि सबले बुझे, अब यसले फाइदा उनीहरूलाई मात्र त्यो बाहिर व्यापार गर्नलाई मात्रै भएको छ,
नेपालको उत्पादकहरूलाई यसले चाहिँ फाइदा चाहिँ पुर्याएको छैन, त्यस अर्थमा पनि बेठिक भएको छ। त्यस्तै गरेर कृषि क्षेत्रमा हेर्नुहोस्, कृषिलाई पहिलो प्राथमिकता उहाँहरूले चाहिँ बनिरहनु भएको छ, मुखले प्राथमिकता मात्रै भनेर त भएन, बजेट घटेको छ। र सँगसँगै के भएको छ भने हामीले उत्पादनमा आधारित अनुदान दिने भनेको थियो, जसले जो उद्यमीहरूले केही आफ्नो पनि थोरै पुँजी लगाएर केही उत्पादन गरेर देखाउँछन्, प्रविधि प्रयोग गरेर देखाउँछन्, यिनीहरूले नै उत्पादनलाई ठुलो स्केलमा बढाउन सक्छन्। त्यसो हुनाले त्यस्ता उद्यमीहरूलाई प्रोत्साहित गर्नुपर्छ जसले उत्पादन गरेर नयाँ नयाँ वस्तुहरू, कृषि उपजहरू, वस्तुभावहरू, फलफुलहरू उत्पादन गर्छन्, त्यसलाई प्रोत्साहन गर्न उत्पादन देखाऊ, अनि त्यसपछि तिमीहरूको उत्पादनको दायरालाई बढाउनलाई चाहिँ थप हामी योगदान दिन्छौ भनेर अनुदान दिन्छौ भनेर अनुदानमा आधारित के अरे उत्पादनमा आधारित अनुदान दिने प्रस्ताव गरेका थियौँ। उहाँहरूले अब त्यो बारेमा अहिले मौन हुनुभयो, त्यसलाई अब हटाउँदै हुनुहुन्छ। त्यो भनेको के हो भने पहिला धेरै ठुलो दुरुपयोग कृषिमा भएको थियो, कागजमा देखाउने उद्यमीहरू होइन जो चाहिँ नजिक छन्, त्यो चलखेलमा सिपालु छन्, प्रशासन तन्त्रसँग पनि चलखेल गरेर त्यो प्राप्त गर्छन्, उनीहरूले कागजमा देखाउने र पैसा लिने, गायब हुने अनि तिर्दै नतिर्ने, तिनीहरूलाई प्रोत्साहित हुने भयो, फेरि प्रोत्साहित हुने भयो, जसको कारणले त्यसलाई हटाएर उत्पादनमा आधारित गराऊ, त्यसलाई उहाँले चाहिँ समाप्त गरिदिनु भयो। यसले चाहिँ कृषिमा पुरानै जुन रोग हो, उत्पादन नहुने, अनुदान हामी करोडौं अरबौं वितरण गर्ने, त्यसको परिणाम जिरो हुने रोग चाहिँ यथावत नै रहने हो, यो पनि गलत भएको।
भनेपछि जुन क्षेत्रलाई बजेटले प्राथमिकता दिएको भनिएको छ, विशेष गरी कृषि क्षेत्र, यो चाहिँ पर्याप्त छैन, यसले चाहिँ झन अब यहाँले उल्लेख गरेका विषयहरू हेर्दा झन विकृतिबाट
जुन हिजोको रोग देखिया थियो दुरुपयोग, त्यो दुरुपयोग त निरन्तर हुने हो।
हजुर,
अब उत्पादनमा आधारित कुरालाई उहाँहरूले चाहिँ नकारिदिनु हो भनेपछि त बेठिक भयो नि।
अब सँगै अब बजेटको आकार प्रत्येक वर्ष बढ्ने क्रममा छ, यो दस वर्षको अवधिको यो बजेटको आकार हेर्ने भने प्रत्येक वर्ष बढ़ी नै रहेको छ। अब यतापट्टि स्रोत व्यवस्थापनमा कठिनाई हुने देखिन्छ, सँगै अब आकार चाहिँ बढ़ाउने होडबाजी चलि नै रहेको छ, यसले चाहिँ हाम्रो यो अर्थतन्त्र कति सन्तुलनमा त नराख्ने देखियो। अब यसलाई चाहिँ यो बजेटको आकार थोरै ल्याउँदैमा चाहिँ अलिकति भनौ न यो आकार बढाउने होडबाजी चाहिँ किन चल्छ, यहाँ पनि यहाँको सँग पनि अनुभव छ।
अब हेर्नुहोस्, अब त्यस बेलामा पनि मलाई प्रशस्त दबाब थियो, तैपनि हामीले त्यो दबाबलाई झेलेर 17 खर्ब 51 अर्बको हामीले चाहिँ बजेट प्रस्तावित गर्यौं। अहिले चाहिँ 1 खर्ब 9-10 अर्ब नै उहाँहरूले चाहिँ बढाउनु भएको छ। यो यही सालको जुन बजेट हो त्यो नै त्यही मुताबिक न आमदानी हुने अवस्था रह्यो न खर्च हुने अवस्था रह्यो। भनिसकेपछि अब यसमा पनि हामीले 1 खर्बभन्दा बढी जुन बजेट बढाएका छौँ त्यो कसरी सम्भव छ भन्ने कार्ययोजना उहाँहरूसँग छैन, फेरि पनि त्यही कहानी दोहोरिन्छ। र हाम्रो जुन चाहिँ पक्का दायित्वहरू छ, साउ ऋणको साउ ब्याज तिर्नुपर्ने दायित्व छ, सामाजिक सुरक्षाको दायित्व छ, त्यसपछि तलब भत्ताको दायित्व छ, यो तिरिसकेपछि जुन हाम्रो राजस्वबाट आमदानी हुन्छ त्यो त्यही नै समाप्त हुन्छ। अब वैदेशिक ऋणको जुन उहाँहरूले प्रस्ताव गर्नुभएको छ, अब अहिलेको तालले जुन किसिमबाट अहिले हामीले सुधारको प्रक्रियालाई नै अवरुद्ध गरेका छौँ, त्यो भएपछि यो बजेट सिस्टममा त्यो विदेशी सहयोग पनि खर्च हुने प्रभावकारिता खासै बढ्दैन। भनेपछि त्यो जुन प्रस्तावित देखाइएको अहिले रकम छ त्यो अनुसार विदेशी सहयोग पनि खर्च हुँदैन, नम्बर 1। त्यसपछि अब सामाजिक सुरक्षा र यो यो तलब भत्ता त खर्च पनि भइहाल्यो, अनि ऋणको साउँ ब्याज त तिर्नुपर्ने भइहाल्यो। भइसकेपछि दबाब कहाँ पर्छ भन्दाखेरि पुँजीगत खर्च जुटाउने समस्याहरू चाहिँ त्यो देखिन्छ र त्यसमा प्रभाव पर्छ। र यही आन्तरिक ऋणबाट जुन चाहिँ त्यो सहज किसिमबाट लिइन्छ त्यही प्रयोग गरेर अलिअलि पुँजीगत खर्च चाहिँ गरेको उहाँहरूले चाहिँ देखाउँदै हुनुहुन्छ। र यसको अझ अर्को लुकेको पार्ट के छ भने लुकेको पार्ट चाहिँ यो धेरै वितरणमुखी प्रस्तावहरू चाहिँ उहाँहरूको छ। डिटेल विनियोजन र जुन अर्थ मन्त्रालयमा ठुलो अहिले पैसा राखिएको छ भने छ त्यो त्यही प्रयोजनको लागि राखिएको छ। त्यस बेला उहाँहरू असन्तुष्ट यसमा नै हुनुहुन्थ्यो कि मैले चाहिँ यो यथाभावी वितरणमुखी गर्नु हुँदैन, प्राथमिकताको क्षेत्रमा मात्रै खर्च गर्नुपर्छ भनेका थिएँ। अब त्यो चाहिँ चित्त बुझी राखेका थिएन, हामी जाने बित्तिकै उहाँहरूले चाहिँ धेरै घोषणा पनि गर्नुभयो। अब यो शीर्षकहरूमा पनि धेरै पैसा जाँदैछ भनिसकेपछि अब पुँजीगत खर्च विकास निर्माणमा जति खर्च हुन्छ त्यो पनि अब साना साना आयोजनामा धेरै बाँडिने भयो, त्यसको परिणाम खासै केही पनि आउँदैन, बालुवामा पानी हाले जस्तो हुन्छ एक नम्बर। दुई, धेरै रिसोर्सेसहरू चाहिँ वितरणमुखी सहयोग आदि इत्यादि आफ्ना नजिकका पार्टीका नजिकका गर्ने बित्तिकै त्यो पनि प्राथमिकताको क्षेत्रमा गएन, र प्राथमिकताको क्षेत्र जहाँ चाहिँ सडक नबनी हुँदैन, जहाँ चाहिँ कुनै पूर्वाधार नबनी हुँदैन, जहाँ खाने पानीको सुनिश्चितता नगरी हुँदैन, त्यो क्षेत्र चाहिँ यसले चाहिँ प्रभावित हुन्छ।
अब बजेटमा अर्को कुरा, नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अघि बढाउने घोषणा गरिएको छ, अब यो चाहिँ कसरी बुझ्न सकिन्छ, यहाँहरूले चाहिँ त्यसलाई कसरी बुझ्नु भएको छ नयाँ चरणको आर्थिक सुधारको?
उहाँले सुधारको चाहिँ ठोस ए 1, 2, 3, 4, 5, 6 भनेर हामीले चाहिँ सुधारका प्रस्तावहरू राख्या, यी प्रस्तावहरूलाई चाहिँ उहाँले चाहिँ नकार्नु हो होइन, जुन गर्नुपर्ने त्यसलाई चाहिँ अझ चाहिँ सघन बनाउँदै लानु पर्ने थाहा उहाँले गर्नु भएन। उहाँले के भन्नुभयो भने अगाडि सुधारको चरण सुरु गर्छौँ भनेर त्यसको लागि के गर्ने भने उच्च स्तरीय आयोग बनाउने, भनेपछि त्यो आयोगमा उहाँहरूको कुरा राख्नुहुन्छ। अब त्यसले चाहिँ कति 6 महिना लगाउँछ, केही सुधार सुधार केही पनि हुँदैन। अहिले त्यस्तो सुधारको आयोगको आवश्यकतै छैन, किन छैन भने यो कर राजस्व सम्बन्धमा के सुधारको आवश्यकता छ भन्नको लागि हामीले त्यसै बेलामा उच्च स्तरीय कमिटी बनाएर त्यसले अत्यन्त राम्रो रिपोर्ट दिइसक्यो, त्यसलाई राम्रोसित कार्यान्वयन गरे भयो। जहाँसम्म विनियोजन सम्बन्धी अन्य सुधारका आवश्यकताहरू छ त्यसमा पनि संस्थान सम्बन्धी सुधारको रिपोर्ट आइसकेका छ, अरू विनियोजन सम्बन्धी सुधारको कुनै सुझावकै आवश्यकता छैन। हामीलाई स्पष्ट तस्विर छ कहाँ कहाँ समस्या छ, हामीले चाहिने भन्दा ज्यादा बहुवर्षीय चाहिँ सुनिश्चितता दिने त्यसको मैले चाहिँ अन्त्य गरेका थिएँ, त्यसपालि चाहिँ एकदम कम क्षेत्रमा मात्रै बजेट सुनिश्चितता दिने, बहुवर्षीय सुनिश्चितता दिने र अति आवश्यक ठाउँमा मात्रै दिने त्यो गरिसकेका थियौँ। अब कार्यविधिबाट 3 करोडभन्दा तल खर्च नगर्ने भनिसकेका थियो, त्यसैलाई उहाँले चाहिँ हटाइदिनु। जुन कुराहरू गर्नुपर्ने थियो पुराना दायित्वहरूलाई चाहिँ फरफार गर्न अनि क्लिन सेटबाट सुरु गर्ने र प्राथमिकताका क्षेत्रमा मात्रै सीमित साधन स्रोत खर्च गर्ने भनेर भनिसकेका थियो, त्यसको त्यसलाई चाहिँ उहाँहरूले चाहिँ तिलाञ्जली दिएर अब चाहिँ आयो बनाउनु त्यसले के भन्छ अनि गरौँला भन्नुको मतलब सुधार केही पनि नगर्ने भनेको, यो स्पष्ट नै छ। त्यस कारण चाहिँ मलाई लाग्दछ यो धेरै कुरा उहाँहरूले चाहिँ नभनिकन मान्छेलाई राम्रै ल्याएछ कि क्या हो भनेर भन्नुभएको छ, त्यसको जुन अन्तर्निहित कुराहरू छन् जसरी उहाँहरूले चाहिँ सबै कुराहरू चाहिँ पन्छाउनु भएको छ त्यसले केही स्पष्ट हुन्छ भने यसबाट चाहिँ सुधार सुधार केही पनि हुँदैन, निजी क्षेत्रको आत्मविश्वास बढ्दैन, यो सरकार आउने बित्तिकै अब लगानी चाहिँ सम्मेलन फ्लप भयो, त्यहाँ चाहिँ 12-15 खर्बको चाहिँ 15-20 खर्बको चाहिँ प्रतिबद्धताको कुरा गरिरहेका थियौँ, 10 अर्ब भनेपछि अब कुन हालत हो त्यो पनि विदेशी लगानीकर्ताले कुनैले पनि गरेका छैन, केही नेपालीहरू बाहिर बस्नेहरूले पहिले गर्छु कि भनेर केही प्रस्ताव राखे मात्रै हो। भनिसकेपछि त्यो लगानी वैदेशिक लगानीको विषय पनि अब त्यो चाहिँ आत्मविश्वासको कमीले यहाँको चाहिँ अस्थिरताले निरुत्साहित भएको छ भने आन्तरिक लगानीकर्ताहरू पनि यो ऋणहरू चाहिँ सरकारले नै लिइदिने ब्याङ्कहरूबाट र अरू चाहिँ निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्रस्ताव पनि नभएको हुनाले यसबाट निजी क्षेत्र उत्साहित हुनेवाला छैनन्। केही चाहिँ व्यापारिक घरानाहरू जसलाई चाहिँ निश्चित रूपमा यसबाट चाहिँ सहज भएको होला, ब्याङ्करहरू नै अहिले चाहिँ केही उद्योग व्यवसायी पनि छन्, अब ब्याङ्कको अब हाम्रो चाहिँ कसरी चाहिँ उ गर्ने भन्दा अब सरकारले नै लिइदिने भयो सहज भयो भन्ने भएको छ, उहाँहरू एकछिनको लागि खुसी हुनु भएको होला, त्यही किसिमबाट चाहिँ प्रतिक्रिया आएको होला। तर आम जुन लगानीकर्ताहरूको लागि सहज यसले चाहिँ गराएको छैन, सेयर मार्केटदेखि अरूलाई पनि यसले चाहिँ उत्साहित गराएको छ।
भनेपछि अब बजेट सरसर्ती बाहिरी हेर्दा चाहिँ राम्रो जस्तो देखिएको, निजी क्षेत्रले पनि सकारात्मक प्रतिक्रिया दिएको, तर
निजी क्षेत्रमा पनि कसले भन्दै हुनुहुन्छ कसको स्वार्थ त्यहाँ पूर्ति भएको छ जुन प्रतिनिधि भनेर बोल्नुहुन्छ त्यसबाट हामीले यसलाई चाहिँ मूल्याङ्कन गर्नुपर्छ, त्यो चाहिँ समग्र चाहिँ निजी क्षेत्रको कुरा गर्दै हुनुहुन्छ कि उहाँहरूको आफ्नो जहाँ संलग्न हुनुहुन्छ त्यसको कुरा गर्दै हुनुहुन्छ, त्यसलाई पनि हेर्न अत्यन्त आवश्यक छ।
भनेपछि अब प्रस्तुत बजेटले चाहिँ जुन अर्थतन्त्र नेपालको मुलुकको अर्थतन्त्रले जुन खालको कार्यक्रमहरू खोजेको थियो, जुन खालको एउटा नीति खोजेको थियो, त्यो चाहिँ पूरा हुने नदेखिने पूरा हुन चाहिँ नसक्ने चाहिँ कंग्रेसको ठहर हो, यहाँहरूको ठहर हो।
अब यसले चाहिँ उत्साह चाहिँ थप्दैन, निकै एउटा सम्भावना थियो निकै राम्रोसँग अर्थतन्त्रलाई अगाडि बढाउने र निजी क्षेत्रको आत्मविश्वास बढाएर लगानीको वातावरण सृजना गर्ने र रोजगारी र उत्पादन बढाउने, जुन रोजगारी र उत्पादन बढाउने कुरा प्रधान लगायत बनायो भने गर्नुहुन्छ, तर त्यो रोजगारी उत्पादन बढाउने कुरा गर्दाहरू पनि उहाँहरू यो हामीले ब्याज अनुदान मार्फत उद्यमशीलहरू मात्रै त्यो लिन आउँ भन्ने कुरालाई चाहिँ यो बिन्दु बनाएका थियौँ, तर उहाँहरू चाहिँ सिधै यो अनुदान दिने बाटोमा हुनुहुन्छ, त्यो भनेको व्यापक सीमित राज्यको साधन स्रोतको दुरुपयोग हुने हो र कुनै उत्पादन पनि बढ्दैन, कुनै रोजगारी पनि सृजना हुँदैन, जुन चाहिँ 10 लाख 20 लाख रोजगारी सृजना हुने भन्नुभएको छ उहाँहरूले, त्यो पनि दिवा सपना हुन्छ।
हवस् डाक्टर साहब, यहाँलाई समयका लागि धेरै धन्यवाद।
धन्यवाद यहाँलाई।
हामी कुराकानी गर्दै थियौं नेपाली कंग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाश रण महतसँग, विशेष गरी सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेको छ र यो बजेटलाई लिएर विभिन्न क्षेत्रका प्रतिक्रियाहरू आएका छन्। निजी क्षेत्रले यसलाई सकारात्मक रूपमा लिएको छ, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले यसलाई त्यति सकारात्मक रूपमा लिएको छैन। बजेटले मुलुकले खोजेको जुन खालको बजेटमा उल्लेख गर्नुपर्ने विषयहरू छन् ती विषय चाहिँ आउन नसकेको प्रतिक्रिया दिएको छ। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।